आयत 104 से अब आप फिरौन के महल में पहुंच रहे हैं। वकाल मूसा, और मूसा ने कहा या फिरौनो, ए फिरौन। ये या फिरौन क्यों कहा? लकब दिया, इज्जत से बुलाया, जैसे जैसे कायदे सदर साहब, वजीर आजम साहब। इससे क्या पता चलता है कि दाई दीन को बेहतरीन तरीके से लोगों को मुखातिब करना चाहिए। क्या कहा? इन्नी रसूलुम मिन रब्बिल आलमीन, मैं कायनात के मालिक की तरफ से भेजा हुआ। नोट करें, फिरौन को भी इज्जत दी, लेकिन अपना जिक्र कैसे किया? मैं अल्लाह के दीन का खादिम हूँ। कोई ये ना कहा कि मैं जी वो हूँ, मैं फुला हूँ, मैं सदर हूँ, मैं वजीर हूँ। यानी आजजी की इंतहा है, और बिल्कुल डायरेक्ट स्टाइल है, वेरी डायरेक्ट, कि मैं रब्बुल आलमीन की तरफ से। यहाँ रब्बुल आलमीन लफ्ज की जरूरत थी कोई? इतनी बड़ी बात कह दी। कुरान का तो एक स्टाइल है कि जितने लफ्ज कम है उतने अच्छे। मन दल कल्ला व दल्ला, कलील हो कलाम और दलील वाला हो, ये खूबसूरत कलाम होता है। लेकिन यहाँ ये कहने के बजाय कि इन्नी रसूलुल्लाह, काफी था ना? रब कह दिया, फिर अलालमीन कह दिया, ये क्या बताता है? फिरौन की बादशाही के सहर को तोड़ने के लिए तुम दुनिया के बादशाहों के भेजे हुए हो, हम रब्बुल आलमीन के भेजे हुए। क्या एक दीन का काम करने वाला सजदा ना करे इस पे? आप देखिए, किसी को कहीं भी जॉब मिलती है, खुशी की मिले, वॉलंटियर मिले, कोई भी जॉब मिले, फख्र है ना कि दुनिया की बहुत बड़ी कंपनी है। माएं भी खुश होती हैं कि हमारे बच्चों को इतनी बड़ी कंपनी में जॉब मिल गई, कहते हैं ना। किसी कारोबारी की डील हो जाती है किसी बहुत बड़ी कंपनी से तो बहुत खुश होते हैं। आप उस बंदे के दिल की खुशी का अंदाजा लगा सकते हैं जिसको अल्लाह की जॉब मिल जाए, जिसको वॉलंटियर करना पड़े, उसको दुनिया के तोहफों की जरूरत है, और क्या देने चाहिए, और मिल के खुशी होनी चाहिए, और जिसको ना मिले वो रोए और जिसको मिले वो खुश हो। ये तो मट्टी है। असल बात क्या है कि बेलॉस खिदमत, इनाजरिया इल्ला अल्लाह, एक तारीफ, एक एप्रिसिएशन, एक लफ्ज नहीं मुझे आपसे चाहिए इस बात पे, क्योंकि मैं रसूलुम मिन रब्बिल आलमीन हूँ। क्या मूसा अलैहि सलाम अपने कपड़ों पे बैजिस लगा के गए होंगे, चमकते हुए स्टार्स, मैं फुलां की आर्मी से हूँ, दिस दिस? नहीं, देखिए मूसा का एतमाद क्या, हकीकुन अला अल्लाह अकूल अल्लाह की इल्ला अल हक। ये है मूसा की ऑनर। हकीक फईल का वजन है, अल्लाह करे आपको ग्रामर अब आए जल्दी से तो आप इस लफ्ज की खूबसूरती में डूब के रह जाएंगे। एक लफ्ज होता है हक, हक सब जानते हैं। हकीक क्या है? उसी की सुपरलेटिव डिग्री कह लें, यानी ये बात साबित शुदा है, ये बात इतनी स्ट्रांग है कि मेरे पास इस वक्त सबसे बड़ी कुव्वत क्या है कि मेरी जुबान से हक निकलता है। हकीक फाइल का वजन है, ये फाइल है बेसिकली, कि मैं इस पर कायम हूं क्या के हक के सिवा कोई बात अल्लाह की तरफ मंसूब ना करूं। अल्लाह अकबर, ये है एक सच्चे मुखलिस दाई दीन की असल कुव्वत। उसको ये पता है कि मैं हक के सिवा कुछ नहीं बोलता, लोगों की खुशी ना खुशी आई डोंट माइंड, लोगों की तारीफ और उनकी तनकीद आई डोंट केयर, क्योंकि हकीकुन ये है वो बात जिस पे नबी सल्लम और आपके सहाबा जमे हुए थे, और एक दाई का एतमाद इसमें झलकता है। मैं आपको आपके लेवल पे समझाती हूँ, क्योंकि हो सकता है बात थोड़ी सी मुश्किल हो। देखिए कि एक बच्चा इम्तिहान देके आता है ना, आप स्टूडेंट्स हैं ना, तभी आप बच्चे हैं, आप मैथमेटिक्स का पेपर देकर आए और 10 के 10 सवालों के जवाब घर आके आपने टैली कर लिए, और आप डबल गुड लगा दें कि 110% मेरे 100 ही नंबर आएंगे, इसको हकीक कहेंगे। जाओ किसी बड़े से बड़े उस्ताद को मेरा पेपर चेक कर ले, मुझे पता है कि मेरे नंबर पूरे आएंगे। ये जिसको आप कह सकते हैं, आज की जुबान में सिर्फ समझाऊंगी, क्वालिटी कंट्रोल पे भरोसा है। मुझे यकीन है दुनिया की किसी अदालत में तुम मुझे ले जाओगे ना तो मेरे ऊपर कीचड़ नहीं उछाल सकते, क्योंकि मैं अल्लाह के ऊपर हक के सिवा कुछ नहीं कहता। लेकिन जब अल्लाह की बात कहने वाले बीच में लोगों की पसंद नापसंद, अपनी नफ्स की बात, उसकी खुशी, वो नाराज ना हो, डाइल्यूटेड कर लो, आज का दौर, कल का दौर, ईस्ट एंड वेस्ट, मुमकिन नहीं, तो फिर वो इतनी जोर से बात नहीं कर सकते। इसीलिए आप कभी भी लोगों की बातें सुने, 100 200 लोगों के नाम तो आप भी इंग्लिश, उर्दू और अरबिक के जानते ही होंगे ना, जो आज के दौर में बात करते हैं। अल्हम्दुलिल्लाह, ये अल्लाह की बहुत बड़ी नेमत है, कोई लेक्चर्स देता है, कोई पढ़ाता है। आप 10 लोगों की बात सुने, आप लिख लें, اصل درسا کا جو لفظ ہے نا جو پیچھے پڑھ چکے ہیں آپ سورۃ الانعام میں، اثر چھوڑنا صرف اس کی بات کا اثر ہوتا ہے جس کو یقین ہے کہ میں جو بات کہہ رہا ہوں وہ حق ہے اور اس پہ ٹھک گئے، جم گئے. لفظ نہیں بولتے، اس کے پیچھے یقین بولتا ہے. یہ ہوگا، آپ اپنے بچوں سے یقین کی بنیاد پہ کام کرا لیتے ہیں نا. بیٹا آپ کو جانا ہے اسکول؟ امی نہیں، امی وہ آپ کہتے ہیں بیٹا آپ کو جانا ہے، آئی ول ڈو. یہ بھی کر، وہ جو ادھر لاتے ہیں نا آپ اس کو پھر چینج کرتی، اچھا میں یہ اوکے اوکے، بٹ یو ہیو ٹو گو، کیونکہ آپ کو یقین ہے. دین کی بات پہ یقین کب آتا ہے؟ کہ جب بندے کو اس کا یقین ہو کہ اس پہ عمل سے ہی میرے اندر خیر ہے. اور جب یہ دین کچے پکے لوگوں میں آ جاتا ہے نا، بعض دفعہ یقین کریں، بدگمانی کی بات نہیں ہے، مجھے کوئی بندہ نہیں برا لگتا دنیا میں الحمدللہ، لیکن بعض دفعہ وہ لوگ جن کے رویے، ایٹیچیوڈ، آپس میں بات چیت، دست، کبھی وہ کہتے ہیں نا میں وہاں کلاس لیتی ہوں تو میرا دل کانپ جاتا ہے. کوئی کہتے نا تجوید لیتی ہوں، میں کہتی ہوں ٹھیک ہے چلو شکر ہے، صرف تجوید ہی پڑھاتی ہوں گی نا، کوئی گرامر کرا ٹھیک ہے. کبھی یہ کہتے ہیں نا کوئی میں کلاس لیتی ہوں تو میں دل پہ ہاتھ رکھتی ہوں، اللہ لوگوں کو تو ایک گھنٹے کی کلاس میں واقعی 100% باتیں بہت اچھی بتاتی ہوں گی، لیکن ان کے اپنے یہ چلبلے پن کے ساتھ کیا لوگ ان کو نہیں دیکھ رہے ہوں گے؟ محفلوں میں باتیں، چپ کو اس کی بات ادھر، کیلو قال، گوسپ، اس نے یہ کیا، وہ اس کے ساتھ یہ ہو رہا ہے، وہ ہو رہا ہے. یاد رکھیے کہ آپ 10 تفسیریں جمع کر کے بھی لے جائیں گے نا، لیکن اگر آپ حقیق نال اس بات پہ نہیں ہے نا کہ دین کی بات کو حق کے سوا نہیں کہنا اور حق اپنے اوپر بھی لانا ہے، تو بات کا اثر نہیں ہوتا. کئی لوگوں کی بات اتنی انٹلیکچوئل ہوتی ہے، اثر نہیں رہتا. اثر اور تاثیر صرف اس بات پہ آئے گی کہ جب آپ پورے یقین کے ساتھ دین کی بات پہ عمل کریں گے. حقیق اللہ اللہ اقول اللہ، اور دعا کیجئے کہ اللہ ہم سب کو جب بھی کبھی دین کے کام کی توفیق دے، ہمیں اس پہ عمل والا بنا دے. ایک سکالر ہے تو کبھی کبھی وہ آواز میں ان کی بات کرنے میں نا اونچی ہو جاتے ہیں، جوش ہوتا ہے کوئی عمل کی بات، یا جیسے مثال ہے کوئی ایسی بات جس کو فیس ماننا سب لوگ کہتے ہیں یہ نہیں ہوتی، تو وہ کہتے ہیں نا کہ ہو جاتی ہے، تو پھر ان کی آواز تھوڑی سی اونچی ہوتی ہے. تو میں نے ایک دفعہ ان کے لیکچر میں یہ بات سنی تھی، انہوں نے کہا کہ تمہیں پتہ ہے میری آواز کا جوش کس بات کا ہے، کہ میں اس پہ عمل کرتا ہوں. اور جو دین والی دین کی بات کہنے لئے عمل نہیں کرتے، وہ بھیگی بلیاں بن جاتے ہیں، ان کی آواز اونچی ہوتی کوئی نہیں. میں نہیں کہتی ہونی چاہیے کہ نہیں، یہ ایک الگ ایشو ہے، لیکن بندہ بول ہی نہیں سکتا. ہاؤ کین آئی فیس یو اف آئی کینٹ فیس مائی لارڈ؟ تو اصل بات نبیوں کی زندگی سے یہ سیکھیے. لوگ کہتے ہیں جی نہیں، ان کو ایسی کہانیاں سنا دو، کوئی بات نہیں، ضعیف روایتیں، بس خوش ہو جاتے ہیں لوگ، وہ سنا دو، وہ باتیں فضائل میں، یہ سنا دو، وہ سنا دو، نہیں اثر ہوگا. اصل بات یہ کہ جمنے کی بات ہے. اور یہاں تھوڑا سا موسیٰ علیہ السلام پہ آ جائے. فرعون کے لیے موسیٰ علیہ السلام کوئی اجنبی آدمی نہیں تھے، آپ کے ساتھ اس شاہی محل میں پلے تھے، بلکہ کہتے ہیں کہ جس فرعون کے سامنے اب موسیٰ کھڑے ہیں نا، یہ ان کا ایج فیلو تھا. جب موسیٰ علیہ السلام کو پکڑا تھا نا انہوں نے، اس وقت تک فرعون کی کوئی میل اولاد نہیں تھی، تبھی ان کو بی بی آسیہ نے کہا کہ تم بیٹا بنا لو، شاید ہمیں ہوگا. روایت آتی ہے، اور ہمارے اسے کوئی سروکار نہیں، اسے ہوتا ہو نہیں، لیکن بیٹا تھا یا کوئی بھی ہوگا، کہتے ہیں کہ یہ جو فرعون ہے نا اس وقت، یہ موسیٰ کے ساتھ ان کے گھر میں پلا تھا. جب موسیٰ کو ان کی ماں نے صندوق میں بند کیا، دریائے نیل میں ڈال دیا، وہ دریا میں اتر گیا. کرکسس میں ہم بڑی ڈیٹیل سے پڑھیں گے انشاءاللہ اس قصے کو. تو اس وقت انہوں نے یہ بات کہہ دی، اور چونکہ یہ ان کے ہم عمر تھے، دونوں اکٹھے ایک محل میں پلے بسے تھے، اور آپ کو پتہ ہے کہ ایک عمر میں ہونے کی وجہ سے محبت بھی ہوتی ہے، فرینڈ شپ بھی تھی، بڑے بھائی کی طرح تھے. وہ فرعون جس نے موسیٰ کو پالا تھا، وہ بوڑھا ہو گیا، تو اس نے اپنی زندگی میں اقتدار اپنے بیٹے کو دے دیا، جس کے سامنے آپ موسیٰ علیہ السلام اب کھڑے ہیں. بیچ میں 10 سال کے لیے موسیٰ علیہ السلام مدین چلے گئے تھے، وہاں واقعہ ہم پڑھیں گے آگے جا کے انشاءاللہ تعالی، سورہ قصص میں اس کی ڈیٹیلز بھی آئیں گی. اب ہوا کیا کہ جب موسیٰ علیہ السلام نے یہاں آ کر یہ بات کہہ دی کہ دیکھو میں تمہارے سامنے جو بات کر رہا ہوں، تو میرا تو ماضی بھی تمہارے سامنے کھلا ہوا ہے. بات واضح، قد جیتکم ببینت من ربکم، اور بے شک میں لے کر آیا تمہارے پاس ایک کھلی نشانی تمہارے رب کی طرف سے. ذرا کم کم کو نوٹ کیجیے. فرعون کون تھا؟ اپنے آپ کو مسلمان کہتا تھا، رب کو مانتا تھا نہیں، لیکن موسیٰ کا انداز کتنا پیارا ہے. ہم ہوتے نا ہم کہتے، اب میں اس کو ذرا بدل کے پڑھتی ہوں صرف سمجھانے کے لیے، اجیتکم ببینتم من ربی، میں آیا ہوں تمہارے پاس ایک روشن دلیل لے کر اپنے رب کی طرف سے. نہیں، تمہارا بھی رب ہے. یہ دوسروں کا دماغ کھولتی ہے چیز. کسی نان مسلم سے بھی بات کرے نا، تو اس کو بھی یہ کہا کرے आपके रब का हुक्म है, ये कुरान आपका है, ये इस्लाम आपका है, तो मिर रब्बिकुम से इन्वॉल्व किया। जैसे वही बात है, तआलौ इला कलिमतिन सवाम बैनना व बैनकुम, पीछे हम पढ़ चुके हैं, तो वही अंदाज इधर दिखता है। करें क्या, फारसिल माय बनी इसराइल, बस मेरे साथ बनी इसराइल को भेज दीजिए। आ गया पहला टारगेट, कहानी सारी सुन चुके हैं। क्यों आए थे बनी इसराइल वहां, के बनी इसराइल हजरत यूसुफ के दौर में मिस्र में आए थे, फिर वहां आबाद हो गए। वहां यूसुफ अलैहिस्सलाम का तो इंतकाल हो गया, लेकिन वक्ती तौर पे यानी उनके खानदान की वजह से बहुत इज्जत हुई, और चूंकि अरबील नस्ल थे वो लोग, लिहाजा उस खानदान के बादशाह जो थे, अगर आप इनको पढ़े ना, हिक्स किंग्स के नाम पे इनकी हिस्ट्री में आता है, हिक्स किंग चरवाहे बादशाह के नाम से एक खानदान मारूफ था। हजरत यूसुफ की वजह से इनको खूब इज्जत मिली, सदियों तक ऐशो इशरत की जिंदगी बसर करते रहे। इसके बाद फिर एक ऐसा दौर आया कि मिस्र के अंदर एक इनकलाब आ गया, वो खानदान हट गया और उसकी जगह पे दूसरा खानदान जब आया तो किप्ती जो थे उनकी हुकूमत कायम हुई, जिसमें से फिर फिरौना का खानदान शुरू हुआ, और उस दौर में फिर इनको किक आउट कर दिया गया। बनी इसराइल के लिए तब्दीली बड़ी मनहूस साबित हुई कि वो पिछले शाही खानदान में तो अपने नबी या यूसुफ की वजह से इज्जतदार थे, अब किप्तियों को क्या लगे, और खास तौर पर इनमें फिर ऐसा जवाल पैदा हो गया, अखलाकी जवाल, क्या आहिस्ता आहिस्ता इनकी सेह चली गई, और कल तक शाही खानदान के मेहमान थे, आज उसी मिस्र में ये गुलामाना जिंदगी बसर कर रहे थे और हर वक्त जुल्म सितम थे। फिरौन को बहुत आदत थी बिल्डिंग्स बनवाने की, बड़े बड़े काम कराता, इनको लेबर में यूज करता था, कूते ला यमूत देता था, कूत कहते हैं खाने को, ला यमूत के ना मरो, इतना थोड़ा खाना कि बस खा के बंदा जिंदा रहे, और भारी भारी काम कराता था। और ये लोग दिन रात दुआएं करते थे कि अल्लाह कोई नबी भेज के जो हमें यहाँ से निकाले। अल्लाह ताला ने मूसा अलैहिस्सलाम को भेजा और इनकी मदद से फिर इनको यहाँ निकलवाना था, इस चीज की तरफ इशारा के मुझे जाने दो, मेरी तरफ जाने दो। गोया के क्या पता चला कि नबी जब आते हैं ना तो लोगों को इंसानों की गुलामी से निकालने आते हैं। यहाँ तो बनी इसराइल के बारे में हम देख ही रहे हैं कि वो फिरौनों की गुलाम थी, आज के दौर को देख लीजिए या नबी सल्लम का दौर देख लीजिए, लोग जो है ना वो खानदानी तौर पे गुलाम होते हैं, रस्म और रिवाज के गुलाम होते हैं, वक्त और मुआशरे के गुलाम होते हैं। देखिए एक काम जो सब करते हैं वो दूसरों को करना बिल्कुल बुरा नहीं लगता, वो काम जो दूसरे ना करें वो बुरा लगता है करना, क्योंकि उसमें प्रेशर ज्यादा होता है। तो इस गुलामी से निकलने का एक राज है इय्याका नाबुद, अल्लाह की गुलामी में आ जाओ। देखिए जब आप कहीं जॉब पे लग जाते हैं तो दूसरी कंपनीज आपको नहीं बुलाती ना, आप किसी मेट को ही बुला रहे हो और वो कह नहीं बाजी आजकल तो मैं कहीं काम करती हूँ, तो हम मुतमईन हो जाते हैं ना, ऐसा कि नहीं। और अगर आपको किसी के बारे में पता हो कि वो फारिग है, काम ढूंढ रही, तो हर मौके पे आप उसको बुलाएंगे, बस अपने ऊपर लिख लें। जब लोगों को पता चल गया ना कि आपको गुलामी मिल गई है अल्लाह की, तो लोग आपको बदर नहीं करेंगे। और जब आप चंद दिन के लिए फ्री होते हैं ना, इस गुलामी का पट्टा गले से उतारते हैं, 10 लोग आपके आका बनने लगते हैं। किसकी काम, किसकी गुलामी पसंद है आपको? और मुझे यूके गवर्नमेंट की कोई ऐसी मिल जाए जहां मलका का कोई काम हो, यानी इनके पैलेस में कहीं जॉब मिल जाए, या इसी मुल्क का किसी छोटे से स्टोर की काम मिले, ऑफर मिले, कौन सी कबूल करेंगे? पे भी नहीं देखेंगे आप, सिर्फ आप बड़े नाम पे कबूल कर लेंगे। तो अल्लाह की गुलामी में आने के बाद बंदों का गुलाम बनना बिल्कुल ऐसी ही मिसाल है कि हम अच्छी चीज के बदले में बुरी चीज लेते हैं। अतस्तब्दिलूनल्लज़ी बिल्लज़ी हुवा खैर, सूरह बकरा में हम पढ़ चुके हैं कि क्या अल्लाह को छोड़कर अदना के पीछे जाते हो, और ये बनी इसराइल का एक बहुत बड़ा जुर्म था जिसकी सजा फिर इनको आगे मिली। लिहाजा अल्लाह ताला ने यहाँ यही बात उनके मुंह से करवा के आगे बात को बढ़ाया। आयत 106 देखिए, क़ाला इन कुंत जीत भी आयत, अच्छा अगर तू लेके आया है वाकई कोई निशानी, कौन कह रहा है? फिरौन। क्या करो? भांति भी हा, बस दिखाओ, लाओ फिर पेश करो। इन कुंत मिनस सादिकीन, अगर तू सच्चा है। टोन से क्या लग रहा है? ये कोई यकीन नहीं है इनके पास, क्या ये मुल्ला मौलवी, इनको क्या आता है? यानी जब बहुत बंदा इंटेलेक्चुअल होता है ना, तो दीनदार की बात सुननी भी पड़े ना, तो सात अखबार पढ़ता रहता है, सात टीवी हो गया, चाहे क्या पढ़ के आई हो सुना दो, इधर उधर कान रख के ना पूरे फोकस होके नहीं सुनते। ये औरतों की बातें, ये क्या पढ़ेंगी कुरान में, ये बातें, यानी साथ एक दूसरा काम इसलिए जरूर करते हैं कि फेस नहीं करना चाहते। ये एक स्टाइल होता है पढ़े लिखे लोगों का, दीनदार जब उनसे बात करता है ना तो वो कहते हैं ओके अब ना नहीं कर सकते, सुन लेते हैं। लेकिन उस तरह नहीं बैठ के जैसे अपनी मीटिंग्स में और अपने बड़ों को प्रोटोकॉल दे के उनके आगे झुक के शोल्डर्स को झुका के बात करते हैं, तो फिरौन का स्टाइल बड़ा बेलाग है। अच्छा भी दिखा क्या है, अगर तू बड़ा सच्चा है तो दिखा दे। हाँ ठीक है, नो प्रॉब्लम। आयत 107, फअल्का असा, तो मूसा ने अपना असा फेंका। फेंकते क्या हुआ, फैजा ही सोबान मुबीन, इसी वक्त तो वो एक हकीकी अजदहा बन गया। असा को जमीन में डालने की देर थी कि वो अजदहा बन गया। साथ ही क्या हुआ, तो साथ ही रूट लिख लीजिए, यानी असा तो आप जानते ही है ना, आइन स्वाजा, सोबान का क्या रूट होगा, सा आइन बा नून, ठीक है, ये रुबाई में से है। सोबान अजदे को कहते हैं, देखिए एक होता है सांप, जान कहते हैं उसको, पतला सांप, और सोबान कहते हैं कोबरा को। कुराने पाक में मूसा के, देखिए एक जगह जान का लफ्ज आया है और एक जहां सोबान है। जान कहते हैं पतले सांप को, थिन, और सोबान कहते हैं वो जिसका आगे से फंग हो, बड़ा चौड़ा सा। कहते हैं कि मूसा जब स्टिक फेंकते थे ना, तो वो लाठी शुरू में पतली सी ऐसे रिंगती थी और होते होते फिर वो फूल के सोबान में बदल जाती। मैंने इनका वाक्य पूरा पढ़ा अलविदा निहाया में, कि जिसमें उन्होंने इसके पूरे वो लिखी हुई है जो बातें बारीकियां होती हैं। तो दोनों ही चीजें थी, पहले सांप छोटा होता था फिर बड़ा होता था, बल्कि जब फेंका कहते इतना बड़ा ये सांप बन जाता था कि अपना मुंह जब खोलता था तो फिरौन का पूरा महल उसमें आ जाता था। क्या वो मंजर होगा, ये इतना बड़ा बात थी जिसको फिरौन ने देखा। आगे चले बात पूरी, फिर इस पे करते हैं हम इंशाल्लाह। पहला मोजा तो दिखा दिया, आयत 108। दूसरा मोजा, व नजा यदहू फइजा हिय बैदा उलिन्नाज़िरीन, और अपना हाथ गिरेबान से निकाला तो अचानक था वो देखने वालों के लिए सफेद चमकदार, क्रिस्टल क्लियर बन गया। ये नहीं कि उसको कोई फुलबहरी हो गई, कोई सफेद किस्म की बीमारी आ गई हाथों में, शाइनी हैंड बन गया। फिर क्या हुआ, आयत 109, अब जाहिर ये मंजर फिरौन और उसके दरबारियों के सामने पेश आया। قال الملأ من قوم فرعون إن هذا لساحر أليم, फिरौन की कौम के सरदारों ने कहा कि ये तो वाकईतन कोई बड़ा माहिर जादूगर है, बहुत ज्यादा एक्सपर्ट है, स्पेशलाइज्ड है, प्रोफेशनल है, क्योंकि यहां से जान बचाकर गया था, कई साल बाद वापस आए तो कहीं से जादू सीख के आ गया है। करता क्यों है ये सब कुछ, आयत 110, इल्जाम लगा रहे हैं ये देखिएगा उनके मला, युरीद युखरिजकुम मिन अर्धिकुम, ये चाहता है कि तुम्हें तुम्हारे मुल्क से निकाल कर बाहर करे। फमाजा तामरून, तो अब तुम्हारी क्या राय है, यानी और ज्यादा उश्कल दी। अब यहां से आप जरा फिरौन के साथियों का कैलिपर भी देख लीजिए, और यहां से हम फिर देखेंगे कि नबी के साथी कैसे थे। इस तरह बातें करते हुए दिख रहे हैं कि फिरौन को उश्किलें दे रहे हैं और उसको बड़ा बना रहे हैं कि देख लो अब ये तो ऐसी गलत नीयत से आए, अब तुम्हारी क्या राय है, ये जादू के जोर से तुम्हें निकाल कर यहाँ अपनी हुकूमत कायम करना चाहता है, अब तुम बताओ कि इस नाजुक सूरत हाल से फिर किस तरह निपटा जाए, करो क्या। आयत 111, कालू अर्जिह व अखाहू वरसिल फिल मदाइनिल हाशिरीन, फिर मशवरा देते हुए उन्होंने कहा फिलहाल मूसा और उसके भाई के मामले को मौखर रखिए, यानी पोस्टपोन कीजिए, और मुख्तलिफ शहरों में हरकारे भेजे, यानी फिरौन के साथी उसको कहने लगे ए, आप ऐसा करें कि इन दोनों को कहो जरा ठीक है बैठो इधर, हम बाकी लोगों को बुलाते हैं, सारे शहर के लोगों को जमा कर ले, फौरी रद्द अमल ना करें, इनको टालते रहे, और मुनासिब मौके पर एक ऐसा जवाब दें जिसको सारे लोग देख लें, ठीक है हो जाएगा। आयत 112, या तू कभी कुल्ली साहिर नलीम, जो आपके पास ले आए तमाम माहिर जादूगरों को, उनका ख्याल था कि मूसा जादू दिखा रहे हैं तो लिहाजा इसका तोड़ जादूगरों से करते हैं, मुल्क के कोने कोने से जो चोटी के जादूगर थे उनको बुलाते हैं, सबके सामने मूसा का मुकाबला कराते हैं, मूसा हार जाएंगे, इनकी इंसल्ट होगी, लोग हमें बड़ा कहेंगे, का ठीक है। अब प्लान तो ये हुआ, आयत 113, वजा सहरत फिरौना, और वो जादूगर फिरौन के पास आ पहुंचे। फिरौन ने अपने दरबारियों की इस बात को बगैर सोचे मान लिया, आमिरियत में ऐसे ही होता है। खैर आगे क्या हुआ, अब जादूगरों को भी जरा देखिए, अभी हम तीन किरदारों को देख रहे हैं, फिरौन का, उसके दरबारी, और अब जादूगर जो आ रहे हैं। قالوا إن لنا لأجرا إن كنا نحن الغالبين, उन्होंने आते ही कहा यकीनन हमें अजर तो मिलेगा ना अगर हम गालिब आ गए। क्या दिख रहा है, लालच, जादूगरों की दिल में दुनिया छुपी होती है, نبیوں کے دل میں آخرت چھپی ہوتی ہے. آتے ہی کہنے لگے اچھا مقابلے کے لیے تو آپ نے بلا ہی دیا, یہ بتائیں کہ اگر ہم کامیاب ہو گئے, موسیٰ پہ غالب آ گئے تو ہمیں کچھ تو ملے گا نا. اب فرعون کچھ تو کہتا, آیت 114, قال نعم, اس نے کہا ہاں, وَإِنَّكُمْ لَمِنَ الْمُقَرَّبِينَ, یقیناً تم قریبی لوگوں میں شامل کر لیے جاؤ گے, یعنی تم میرے اسپیشل لوگ ہو گے. آج کی زبان میں کہہ لیں ہاں تمہیں مرتبہ ملے گا, صدارت دے دوں گا, وزیر بنا لوں گا, تمہیں کچھ حکومت میں کام دے دوں گا. یہاں سے آپ دیکھیے کہ جب دن کے دلوں میں دنیا چھپی ہوتی ہے نا, تو وہ کاموں کا دنیاوی نتیجہ ہی لینا چاہتے ہیں, اور کرتب بھی کوئی دکھاتے ہیں نا تو وہ کہتے ہیں کہ لوگ اس کو اپریشیٹ کر لے. لہٰذا یہی کچھ باتیں کر کے انہوں نے کہا. فرعون بھی اسی ذہن کا تھا, اس کو پتا تھا اگر ان کو دنیا کا لالچ نہ دیا تو یہ بھاگ جائیں گے, لہٰذا اس نے بھی کہہ دیا ٹھیک ہے دے دوں گا, کوئی بات نہیں. اب کیا ہوا, کھلے میدان میں ایک مقابلہ آتا ہے. چونکہ سٹوری ہے نا تو ہم ان ساری آیتوں کو ایک سٹریچ میں پڑھیں گے جہاں تک واقعہ چلے گا, پھر اس میں سے ہم عمل کی باتیں لیں گے انشاءاللہ. آیت 115, قالو, وہ کہنے لگے, یا موسیٰ, اے موسیٰ, امن تلقیا و امن نکون نحن الملقین, اب تم پہلے ڈالو گے یا ہم ہو جائیں گے پہلے ڈالنے والے, یعنی ہو ول ٹیک دا ٹرن, پہلے کون ڈالے گا. یہاں دیکھیے گا ذرا, تھوڑا سا آپ کو کردار بھی دکھ رہا ہے, جو دنیا دار لوگ ہوتے ہیں نا اندر سے اتنا بڑا جرم کرنے جا رہے ہیں وقت کے نبی کی مخالفت, اور ظاہری پروٹوکول کیا ہے, لیڈیز فرسٹ, دروازہ کھولیں گے. یعنی مفسرین اس پہ بات کرتے ہوئے کہتے ہیں کہ جو قومیں اللہ کو نہیں مانتی, اللہ کے معاملے میں کوئی پروٹوکول نہیں, اس کا کوئی ڈیو حق نہیں, بلکہ کہتے دیر از نو گاڈ, وہ عام انسانی معاملات میں بہت ایٹیکیٹڈ, بیگم آئیں گی تو دروازہ کھول دینا, ان کا پرس پکڑ کے پیچھے پھرنا, آپ پہلے لیڈیز فرسٹ, لیکن اندر سے دیکھیں تو جڑیں کاٹ رہے ہوتے ہیں. تو ظاہری پروٹوکول بہت زیادہ اس سے متاثر نہ ہوا کریں, یہ صرف تسنن ہوتی ہے, اصل دیکھا کریں کہ اندر کیا چیز ہے. پھر دوسری بات دیکھیے کہ انہوں نے موسیٰ کو چوائس دی کہ آپ پہل کرتے ہیں کہ ہم, موسیٰ کا جواب دیکھیے کیا باوقار جواب ہے. آیت 116, قال القو, فرمایا تم ہی ڈالو. اس میں کیا چھپا ہوا ہے, کانفیڈینس. جب آپ کبھی کرکٹ دیکھتے ہوں گے تو لوگ کیا ڈسکس کر رہے ہوتے ہیں تبصروں میں, جس ٹیم کو پہلے کھیلنے کا موقع مل جائے عموماً وہ جیتتی ہے, اور کہتے ہیں کہ دونوں طرف کے جو کیپٹنز ہوتے ہیں ان کی خواہش یہی ہوتی ہے کہ ہم پہلے کھیلیں, جس کو ٹاس مل گیا وہ ڈیسائیڈ کرے گا کس نے کھیلنا ہے. وجہ کیا ہے, کہ یقین نہیں ہے نا بعد میں کیا ہوگا. لیکن یہاں موسیٰ کا کانفیڈینس, پہلے دے دو آخر میں دے دو. میں ایسی کئی چیزوں کو دیکھ بھی چکی, گزر چکی, بعض جگہ ایسے پروگرامز ہوتے ہیں جہاں بہت سارے اسپیکرز بلائے ہوتے ہیں, کئی ایسے مدرسوں میں بھی ہوتے ہیں اور یہاں بھی ہوتے ہیں وہاں بھی ہوتے ہیں, تو کچھ لوگ خاص طور پہ کہتے ہیں ہمارا اس وقت ڈالیے گا, ہمارا اس سے پہلے ڈالیے گا, ہمارا اس سے بعد میں. خیال کیا آتا ہے, ان کا سننے کے بعد ہمارا کس نے سننا ہے, یہ ایک سوچ ہے, آپ کو نہیں پتا ہوگا, لیکن یہ بڑے لیول کے لوگوں کے مسئلے ہوتے ہیں, کانفیڈینس نہیں ہوتا. بعض لوگوں کو موقع دیا جائے کسی کی بات سننے کے بعد تو آتے ہی پہلے یہ کہتے ہیں میرے تو ہاتھ کانپ رہے ہیں, مجھے تو سمجھ ہی نہیں آ رہی, جو میں تیار کر کے آئی تھی وہ تو بھول گیا. یاد رکھیے پوری تیاری سے جائیں, جاؤ پہلے سناؤ آخر میں سناؤ. بعض کہتے ہیں لو جی یقین کریں دین داروں میں ایسے جھگڑے بھی ہو جاتے ہیں, ہمیں بلایا آخر میں جب لوگ تھکے ہوئے تھے سو رہے تھے فلاں کو شروع میں بلا لیا, اور بعض کہتے ہیں ہمیں پہلے بلا لیا چار لوگ بیٹھے تھے ہمیں آخر میں اسپیچ دیجیے. موسیٰ کہتے ہیں الکو جب مرضی, ایک منٹ دے دو, ایک موقع دے دو, جو کہتے ہو میں کرنے کو تیار ہوں, اس میں بلا کا اعتماد ہے. آپ اپنی چیز کوالٹی کی رکھیں, پھر جہاں مرضی لوگ پوچھیں آپ اس کو پیش کر سکتے ہیں, لیکن کوالٹی نہیں ہوتی نا تو وہ اندر سے ٹانگیں کانپتی ہیں. جیسے کئی چیزوں میں اس کو آپ لے سکتے ہیں, صرف دین کی نہیں, لیکن موسیٰ کی اس میں بڑی شان بے نیازی ہے. خیر جادوگروں نے کیا کیا, اب یہاں تو بات نہیں سمجھ آتی لیکن آگے باقی جگہوں میں بہت ہے. سورہ شورا میں آپ جا کے جادوگروں کا قصہ پڑھیں گے زیادہ. اب یہ میں آیتوں کے نام صرف اس لیے بولتی ہوں کہ یہ پورے قرآن سے آپ کو سمجھ آ جائے کہ کس جگہ کیا ہائی لائٹڈ ہے. یہاں صرف تباہ شدہ قومیں ذہن میں رکھیے, یہاں ان کی ہلاکت اللہ دکھا رہے ہیں, لہٰذا یہاں وہ باریکیاں ختم ہوئی. لیکن واقعات سے پتہ چلتا ہے کہ موسیٰ کے جو جادوگر تھے نا وہ نظر بندی کا جادو کرتے تھے. آپ کو یاد ہوگا سورہ بقرہ میں ہم نے جب جادو کی قسمیں دیکھی تھی تو ایک ہوتی ہے نظر بندی. نظر بندی کیا ہے, کچھ بھی جنتر منتر پڑھ کے نا ایسے پھونک دیتے ہیں. مثال اگر میں ہی آپ کو پھونک دوں یا بیٹھ کے, کچھ اللہ نہ کرے ایسا ہو, تو آپ کو ہو سکتا ہے ایک ہی چیزیں دو دکھیں, ہو سکتا ہے کوئی چیز دھندلی دکھے. یہ ایک ہوتا ہے, ہماری آنکھوں سے ریس نکلتی ہیں. ये जादूगर ये करते थे, असल में ये बहुत सारी रस्सियां और लाठियां लेकर आते थे, स्टिक्स, फिर उसको जमीन पर डालते, वो अपनी जगह पे होती लेकिन लोगों पे कुछ ऐसा पड़ते कि उनको वो लाठियां और रस्सियां हिलती हुई दिखती। तहतज्जु का लफ्ज हम आगे जाके पढ़ेंगे। तो जो लोग बैठे होते उनको लगता कि ये सब सांप है जो रींग रहे। आज भी ऐसी बहुत सारी चीजें होती हैं। खैर यही हुआ, फलम अलकौ, तो जब उन्होंने डाला, सहरु आयुनन्नासी, तो लोगों की आंखों पे जादू कर दिया, यानी कुछ पढ़ पढ़ा के लोगों को बताया, उनको वो सांप और अजदहे दिखने लगे। वस्तरहबूहुम, और उन्होंने इन हाजरीन पर दहशत तारी कर दी, खौफजदा कर दिया, थ्रेट किया उनको। वजाउ बिसिहरिन अजीम, और जाहिर कर दिया बहुत बड़ा जादू। अब देखिए कि जादू के नाते से भी तो ये एक बहुत बड़ा जादू है ना, चाहे दिखे ना दिखे, अगर टीवी की स्क्रीन पे भी आप ये देख रहे हो और एक रस्सियां डाल रहा है और थोड़ी देर में वाकई वो तस्वीरों में दिखा दे इतने सांप भाग रहे हैं, तो खौफ तो आता, लोगों को खौफ दिया। अब क्या हुआ, यहां से अगर आप थोड़ी सी जादू पे भी बात साथ ही कर लें तो आप देखिए कि क्या ये सब शब्दाबादी जायज है। हैरी पॉटर आज हमारे बच्चों में इतना मशहूर है कि शायद हो सकता है कि उनको हजरत बिलाल की स्टोरी सुनाती हूँ। मैंने खुद लोगों के घरों में कार्टून्स में और वीडियोज और डीवीडीज में इस तरह की चीजें देखी हैं। इस्लाम में जादू का कोई हिस्सा नहीं है, बस बच्चों के लिए ये पूरे एक फिक्शन के नाम पे घरों में राइटिंग में और दूसरी चीज़ों में होता है। तो बच्चों को शुरू से इन चीज़ों का एहसास दिलाए, फिर यंग एज जब होती है तो उसमें फिर इसके जरिए कई और काम लोगों को मैंने करते कराते देखा है कि वो रिश्ते और न जाने अपनी आपस में मैचिंग करते फिरते हैं, तो इस्लाम जादू की दावत नहीं देता। खैर अब उन्होंने तो डाल दी बात,